मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का, हो करम बहरे खाके मदीना।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला खातमिन नबियीन अम्मा बाद फअऊजु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह व अला आलिका व सहाबिका या हबीबल्लाह अस्सलातु वस्सलामु अलैका या नबीअल्लाह व अला आलिका व सहाबिका या नूरल्लाह। अल्लाह पाक के सबसे आखिरी नबी मोहम्मद अरबी सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम ने इरशाद फरमाया, जिसने मुझ पर एक बार दुरूद पढ़ा, अल्लाह करीम उस पर 10 रहमतें नाजिल फरमाता है, उसके 10 गुनाहों को माफ फरमाता है और उसके 10 दर्जात बुलंद फरमाता है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। मैं एक बड़ी ही ईमान अफरोज आपके सामने हदीस बयान करता हूँ, और जब यकीनन जब मैं कहूँ कि हदीस बयान करता हूँ तो फिर एक मुसलमान एक आशिक रसूल अपने सारे कामों को छोड़कर कान लगाकर सुनता है कि इस वक्त मेरे नबी पाक का फरमान बयान किया जाएगा। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का बड़ा ही ईमान अफरोज फरमान और बड़ी ईमान अफरोज हदीस आप सुनिए, इंशाल्लाह बड़ा फायदा देगी। हदीस पाक में है कि मुहाजिर फुकरा जो थे, माली तौर पर गरीब थे, तो इन्हें मुहाजिर फुकरा कहा गया, मालदार नहीं थे ये। सरकार सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए और अर्ज की, इनकी अर्ज सुनिए कि ये प्यारे आका से बात क्या करने गए। नबी पाक सल्लल्लाहु तआला अलैहि वाली वसल्लम से ये कहने लगे, अर्ज करने लगे, मालदार बड़े दर्जे और दायमी नेमत ले गए, दर्जे भी इनके बढ़ गए, तो ये तो आगे निकल गए। प्यारे आका ने फरमाया, वो कैसे मालदार कैसे आगे निकल गए? अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जैसे हम नमाज पढ़ते हैं ना वो भी पढ़ते हैं, जैसे हम रोजे रखते हैं वो भी रखते हैं, मगर वो खैरात भी करते हैं, हम खैरात नहीं कर सकते, इनके पास माल है वो खैरात करते हैं, राय खुदा में खर्च करते हैं, सबका वो खैरात मालदार कर लेते हैं, इनके पास पैसा है। या रसूल अल्लाह, हमारे पास तो पैसे है ही नहीं, हम भी नमाज पढ़ते हैं वो भी नमाज पढ़ते हैं, हम भी रोजे रखते हैं वो भी रोजे रखते हैं, मगर वो खैरात करते हैं, हम खैरात नहीं कर पाते। तो या रसूल अल्लाह, वो गुलाम भी आजाद करते हैं, तो गुलाम आजाद करने का भी सवाब मिलता है, उसमें भी रकम खर्च होती है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या मैं तुम्हें वो चीज ना सिखाऊं जिससे तुम आगे वालों को पकड़ लो, पीछे वालों से आगे बढ़ जाओ, और तुमसे कोई अफजल ना हो सिवाय उसके के जो यही अमल करे जो मैं तुम्हें बता रहा हूँ। अर्ज की, या रसूल अल्लाह, हमें इरशाद फरमाइए। प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हर नमाज के बाद 33-33 बार तस्बीह यानी तकबीर और हम्द करो, यानी सुबहानअल्लाह, अल्लाहु अकबर और अल्हम्दुलिल्लाह कहो। हजरत सैयदना अबू सालेह कहते हैं कि फिर मुहाजिर फुकरा बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम में लौट कर आए, ये आका ने तो ये बता दिया, ये फिर लौट कर आए। अब फिर क्यों लौट कर आए? अब सुनिए, मजा आएगा। लौट कर आए और उसकी, या रसूल अल्लाह, हमारे इस अमल को, यानी आपने जो हमें अमल इरशाद फरमाया कि तुम ये पढ़ लो तो तुम आगे निकल जाओगे, अब तुम्हारे बराबर वही पहुंच सकेगा जो यही अमल करेगा। आका ने अमल तो अता कर दिया, अब ये फिर लौट कर क्यों आए? फिर लौट कर आकर सरकार की बारगाह में अर्ज करने लगे, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आपने जो हमें बताया ना, ये हमारे मालदार भाइयों ने भी सुन लिया, ये हमारे मालदार भाइयों ने भी सुन लिया, उन्होंने भी यूं ही किया जैसे हम कर रहे हैं, वो तो ये पढ़ के भी निकल गए, भी खैरात भी कर रहे हैं, गुलाम भी आजाद कर रहे हैं, तो ये तो आगे नहीं गए। यूं पूरा खुलासा इसका रिवायत का जो बनता है। अब इस पर नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने बड़ी खूब इरशाद फरमाया, अल्लाह पाक का फजल है जिसे चाहे। ये रिवायत बयान करके हजरत मुफ्ती अहमद यारका नईमी रहमतुल्लाह ताला अलैह बड़ी प्यारी बात इरशाद फरमाते हैं, लिखते हैं, मालदार बड़े दर्जे और दायमी वाले हैं, इसमें जो इनकी मुराद थी इसमें इसकी मुराद ये ना थी कि ये अल्लाह पाक की बारगाह में शिकायत करना चाहते हैं, बल्कि इस बात की तलब थी कि हमें भी नेकियों में आगे बढ़ना है। ये रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम से नेकियों में आगे बढ़ने की तमन्ना लेकर आए थे कि हम नेकियों में आगे बढ़ना, ना ये हसद कर रहे थे। बाज़ वक़्त क्या होता है, बंदा हसद करता है यार इसको ये मिला है तो हमें तो नहीं मिला, इसको मिला तो हमको मिले, बल्कि ये हसद नहीं है कि इसको मिला तो हमको मिला, हसद ये है कि इससे चला जाए मुझे मिले। जैसे हमारे अमूमन जनरली इस तरह का हसद पाया जाता है कि लोग एक दूसरे के साथ जेलेसी हसद करते हैं, मगर यहां ये टॉपिक नहीं था, यहां था रश। इनको आया रश, इसको कहते गिबता, गैन बापाहा गिबता, रश आया कि इनको ज्यादा नेकी कमाने का मौका मिल रहा है, या रसूल अल्लाह हमें भी ज्यादा नेकी कमाने का मौका मिलता, हम भी इनकी तरह ज्यादा इबादत करते, ज्यादा नेकी करते, सदका व खैरात करते तो हमारे भी दर्जे बढ़ जाते, ये तो एक ही तरह की हम इबादत कर रहे हैं। तो अल्लाह पाक जिसके लिए चाहे नेकी ज्यादा कमाने का मौका रख दे तो ये अल्लाह पाक की मर्जी है। मगर पता ये चला कि सहाबा किराम अलैहिम रिदवान का जो रश्क का जो मियार था ये डिफरेंट था। अब यहां मैं आपको एक बात बताता चलो, एक के रश्क के बुबाह और एक के रश्क के महमूद, आसान इतना मुश्किल नहीं है। अरे किसी के पास गाड़ी है आपने कहा मेरे पास भी होती, अच्छा ठीक है गुनाह नहीं है। किसी के पास बंगला है, किसी के पास ये है, किसी के पास ये सहूलत है, ये आसानी है, अगर फलान नेमत उसको मिली हुई है तो आप कहते हैं अरे मेरे को ऐसी होती है, लेकिन आप उसकी जवाल की तमन्ना नहीं करें कि ये बर्बाद हो जाए, ये जाया हो जाए, ये रोड पर आ जाए, ये बेइज्जत हो जाए, इसको जलील हो जाए। जैसे हमारे अमूमन होता है कि अगर किसी को इज्जत कमानी है तो उसको पता है कि मेरी इज्जत तभी होगी जब मैं किसी को जलील करूंगा, यानी इसकी इतनी औकात ही नहीं है कि ये मेहनत करके बड़ा बन जाए, ये किसी को छोटा दिखाएगा तभी ये बड़ा नजर आएगा। ये घटिया सोच होती है कि आप अगर अल्लाह ने अगर आपको ताकत दी है तो बड़ा आगे बढ़ो खुद ही, किसी को छोटा दिखाकर आगे बढ़ने की क्या सूरत नजर आती है। तो अब कोई किसी का घर देखकर, बंगला देखकर, सेहत देखकर, उसकी मोहब्बत देखकर, इज्जत देखकर, इसकी दीगर चीजों को देखकर ये तमन्ना नहीं करता ये जाया हो जाए, ये जलील हो जाए, ये इसके पास चली जाए, या अल्लाह तूने इसको दिए मुझे भी दे दे। तो इसको कहते हैं रश गिबता। हाँ अगर कोई ये तमन्ना करे कि इसे जाया हो जाए और मुझे मिल जाए, ये खत्म हो जाए, ये निकल, इसको कहते हसद। हसद हराम है, आसान बिल्कुल, ये तो हसद तो हम बचपन में सुनते चले आ रहे हैं, इंग्लिश में उसको जेलेसी कहते हैं। ज्यादातर ये होती है प्रोफेशनल जेलेसी, यानी एक ही फील्ड के अंदर ज्यादा ये होती है, ये ज्यादातर अलग फील्डों में नहीं होती। ये डॉक्टर को वकील से जेलेसी कम होगी, डॉक्टर को डॉक्टर से जेलेसी ज्यादा हो जाएगी, वकील को वकील से जेलेसी ज्यादा हो जाएगी, बिजनेसमैन को बिजनेसमैन से जेलेसी ज्यादा हो जाएगी, ये होती है। घर के अंदर भी यही माहौल होता है, भाई को भाई से जेलेसी हो जाती है क्योंकि बाप की तकसीम से वो फिर जेलेस हो जाते हैं। अगर बाप एक बेटे पर ज्यादा शफकत करे, एक बेटे पर कम करे, जिस पर कम होती है उसको जेलेसी हो जाती है कि यार मेरा कोई है ही नहीं, मुझसे कोई मोहब्बत ही नहीं करता, मुझसे कोई प्यार ही नहीं करता। ये घर घर की कहानी है। तो सहाबाए किराम अलैहिम रिदवान का मामला जो था ना ये नहीं था, वो नेकियों पर रश करते, इसको कहते हैं रश्के महमूद, पसंदीदा। अब मैं इसके लिए आपको एक ईमान अफरोज हदीस सुनाता हूं। प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम फरमाते कि दो के अलावा किसी से हसद जायज नहीं है। जी हाँ, हदीस में हसद का लफ्ज है ला हसद, दो के सिवा किसी से हसद जायज नहीं है। मगर यहां पर हसद से मुराद रश्क, हसद से मुराद गिबता है। अब इसको समझिए, वो दो कौन है। हदीस पाक में आता है एक वो जिसे अल्लाह पाक ने कुरान दिया, वो दिन और रात में अल्लाह के लिए कुरान की तिलावत करता है, तो उसे देखकर कोई तमन्ना करता है या अल्लाह जिस तरह तूने इसे कुरान दिया मुझे भी अता करके मैं भी तेरी बारगाह में कुरान की तिलावत करूं। हदीस में एक इसका जिक्र आया और दूसरे का जिक्र आया कि एक शख्स को अल्लाह ने माल दिया और वो उस माल को अल्लाह की राह में दिन और रात में खर्च करता है, तो उससे देखकर कोई तमन्ना करता है या अल्लाह जिस तरह तूने इसे माल दिया मुझे भी दे ताकि मैं भी इसे दिन और रात में तेरी राह में खर्च करूं। आका फरमाते हैं इनके लिए रश्क जायज है, यानी इन पर रश्क करो।
इनसे गिबता करो, ये देखने जैसी चीज है। नंबर दो बातें हदीस में, हमारे नबी पाक ने हमारी गाइडलाइन की ना, हमारे नबी पाक ने हमारी रहनुमाई की कि भाई अगर तुम किसी को कुरान पढ़ता देखते हो तो अब देखो ये कितना अच्छा कुरान पढ़ रहा है, या अल्लाह मुझे भी अता करके मैं भी इसी तरह तेरी बारगाह में कुरान की तिलावत कर सकूं। अब जो हमारा महीना आने वाला है ना रमजान का, इसे माहे नुजूले कुरान कहा जाता है। माहे नुजूले कुरान की 27वीं नॉर्मली हम तौर पर बनाते हैं शबे कदर के तौर पर, कुरान नाजिल व इन्ना अनज़लनाहु फी लैलतिल क़द्र, तो ये कुरान करीम के नुजूल के तौर पर हम इसे लेते हैं कि अल्हम्दुलिल्लाह कुरान करीम का नाजिल होना यहाँ पर, और यही ताक रातों में हम शबे कदर ही तलाश करते हैं। 21, 22, 21, 23, 25, 27, 29 हम शबे कदर तलाश करते हैं। मुत्तकीफीन को जो इत्तकाफ की तरगीब दिलाई गई है ना हदीसे में, उसमें भी यही है कि आप इत्तकाफ करो और इत्तकाफ में आप शबे कदर तलाश करो। बाहर आप रोड पे तो नहीं शबे कदर, हम रोड पे शबे कदर तलाश करते हैं, बनकबा वाले के पास ढूंढते हैं, छोले वाले के पास ढूंढते हैं, यूं मतलब कि हम खाने पीने में शबे कदर ढूंढ रहे होते हैं, मगर अल्लाह के नेक बंदे इत्तकाफ कर अल्लाह के घर में मस्जिद में बैठ कर शबे कदर तलाश करते हैं। चले इस उनवान को इस बात पर मैं आगे लेकर चलता हूं, अल्लाह तौफीक देना तो कम अज कम आखिरी अशरे का इत्तकाफ तो आप जरूर करें, ये अल्लाह तौफीक दे। दो हज और दो उमरे का सवाब है जो इत्तकाफ कर, ये सुन्नत इत्तकाफ है। आखिरी अशरे का 10 दिनों का जो इत्तकाफ है ये सुन्नत इत्तकाफ है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम अपनी हयात पाक में ये इत्तकाफ हर साल फरमाते रहे, यहां तक कि आप दुनिया से आपने पर्दा फरमा लिया। ये सुन्नत इत्तकाफ अगर अल्लाह तौफीक देना जरूर करें। दावत इस्लामी का मदनी मरकज अल्हम्दुलिल्लाह, वहां तो हजारों का इत्तकाफ होता है। खुद दावत इस्लामी के तहत इस साल 25,000 से ज्यादा मसाजिद में सुन्नत इत्तकाफ होगा पाकिस्तान में, मोर देन 25,000। लास्ट ईयर तकरीबन 1,75,000 से ज्यादा इस्लामी भाइयों ने इत्तकाफ किया था, इस साल हमारा टारगेट 3 लाख प्लस है। आप दुआ करें अल्लाह कामयाबी अता फरमाए और मस्जिद मस्जिद इत्तकाफ होगा, और इत्तकाफ वो इबादत है जिसका जिक्र अल्लाह ने कुरान में फरमाया है। तो अल्लाह तौफीक दे और हम इत्तकाफ करें, इसके लिए 10 दिन के लिए अपने आप को अलग करें। तो ये जो मुत्तकीफ होता है ना, ये मस्जिद में आकर इत्तकाफ करके अल्लाह की बारगाह में हाजिर होकर मस्जिद में शबे कदर तलाश करता है। अल्लाह पाक तौफीक दे। ये तो देखे जो भी करते को काम का छोड़कर ही करते होंगे, सारे बेरोजगार तो नहीं आ जाते, काम का छोड़ते हैं, घर बार छोड़ते हैं, और माशाल्लाह एक तादाद मदीने भी जाती है तो कामकाज बंद करके ही जाती है ना, तो वहां भी माशाल्लाह इबादत की जाती है, और हर कोई मदीने नहीं जा पाता तो यहां भी इबादत का मौका मिला हुआ होता है। अब अगर मैं एग्जांपल दे रहा हूं, अगला ना करे अल्लाह ना करे, अगर कोई इत्तकाफ की सआदत नहीं मिलती, कोई और काम है, कोई और मजबूरी है, परेशानी है, हक तलफ होता है, सुस्ती की वजह से मेरा मशवर, सुस्ती ये इत्तकाफ मत छोड़िएगा, यार कौन इत्तकाफ करेगा, तो भैया तो इबादत में मुशक्कत तो है ना, कभी फजर में सर्दी में बोले यार कौन वजू करेगा, वजू करके फजर पढ़ते हम लोग, तकलीफ की वजह से कोई वजू थोड़ी जाए यार कौन वजू करेगा यार, तो वजू तो करते ही ना हम लोग, तकलीफ में तो अफजलुल आमाल अहमजुआ, कुरान हदीस पाक में है अफजल अमल वो है जिसमें ज़हमत ज्यादा है। खुद को रिड्यूस कर लें, थोड़ा समेट लें, यार नहीं मैं इत्तकाफ करूंगा। कई ऐसे आपको बड़े बड़े लोग मिलेंगे, अगर आप मालदारी मालदार बोले या अथॉरिटीज बोले तो वो माशाल्लाह ऐसे भी आपको मिलेंगे जिन्होंने हर साल इत्तकाफ करना होता है। हमारे इस्लामाबाद फैदान मदीना में इत्तकाफ होता है, कभी जाकर देखे कैसे कैसे लोग इत्तकाफ में बैठे हुए होते हैं, शायद आपको भी यकीन नहीं है कि यार ये भी इत्तकाफ करते हैं। अल्लाह की इबादत है, इसमें कोई अमीर गरीब छोटे बड़े की नहीं है। मैं आपको एक बात बताऊं, इत्तकाफ इबादत है, करेगा वो जिसको अल्लाह की तौफीक होगी। हम कम अज कम नीयत तो करें कि अल्लाह मुझे भी तौफीक दे के मैं भी तेरी बारगाह में आऊं और मैं भी आखिरी अशरे का इत्तकाफ करके अपने प्यारे मुस्तफा करीम की सुन्नत पर अमल करने में कामयाब हो जाऊं। अगर जिंदगी में कभी इत्तकाफ नहीं किया ना, मेरा मशवरा है अगर हो सके तो दावत इस्लामी के दीनी माहौल में कर लें, क्योंकि होता क्या है कि लोग जज्बे में इत्तकाफ में बैठ तो जाते हैं। मुझे पता है, मैं भी 91 से इत्तकाफ देख रहा हूं जब से मैं दावत इस्लामी में आया हूं, लोग जज्बे में आकर इत्तकाफ कर तो लेते हैं। अब चूंकि इबादत की आदत नहीं होती, इबादत की प्रैक्टिस नहीं होती, अब एक दो दिन तक तो जोश रहता है, बाद में पर्दा डाल के बेचारे भाई पीछे सोए होते हैं या दोस्तों को बुलाकर मलाई पराठा खा रहे होते हैं रात को। अगर इबादत का जौक हो, इबादत का शौक हो, तिलावत आती हो اب پورا دن ہم پورے رمضان میں تلاوت نہیں کری، اب بولے میں اعتکاف کے دنوں میں تلاوت کروں گا، بھیا تلاوت کی نہیں ہے پورے رمضان میں، اعتکاف کے دنوں میں کتنی تلاوت کر لو گے آپ، کتنی عبادت کر لو گے؟ اب دعوت اسلامی کا ماحول میں اس لیے کہتا ہوں کہ اس میں ایک باقاعدہ تربیت اعتکاف ہوتا ہے، ماحول بنا ہوا ہوتا ہے، سینکڑوں ہزاروں اسلام بھائی ہوتے ہیں، مبلغین ہوتے ہیں، پورا جدول ہوتا ہے، آپ کو نماز بجماعت، تہجد، صلاۃ و تسبیح، تو قرآن کریم کی تلاوت، تو علم، عمل، نماز کی درستی، عبادت کی درستی، اب نماز کی درستی ضروری ہے، میں مدینہ چلا اللہ پاک بار بار لے جائے، میں مکہ چلا اللہ بار بار لے جائے، پانچوں نمازیں تو وہاں بھی پڑھنی ہے، وضو کر کے تو طواف وہاں بھی کرنا ہے، اگر وضو نہیں آتا، نماز نہیں آتی تو مکہ اور مدینے میں بھی کیا کرو گے؟ بندہ عبادت کے لیے جاتا نا مکہ مدینے میں، کوئی خریداری کرنے تھوڑی جاتا ہے۔ تو سب سے بنیادی بات یہ ہے کہ الحمدللہ دعوت اسلامی کے دینی ماحول میں ہماری عبادت درست کی جاتی ہے، یہ سب سے بڑی نعمت ہے، الحمدللہ رب العالمین۔ میں دعوت اسلامی میں آیا، مجھے یہ نعمت ملی، مجھے یہاں آ کر پتا چلا، جب ہم نہیں تھے ہمیں نہیں اندازہ ہوا تھا، ہمیں لگتا تھا ہمیں آتا ہے، لیکن جب آئے تو پتا چلا کہ یار نماز پڑھنا تو یہ ہے، عبادت کرنا تو یہ ہے، قرآن پڑھنا تو یہ ہے، غسل کرنا تو یہ ہے، وضو کرنا تو یہ ہے، یہ تو آتا ہی نہیں تھا۔ زندگی کے کتنے سال گزر جاتے، ہمیں پتا 70-70 سال کے لوگ دعوت اسلامی کے دینی ماحول میں آئے، 70-70 سال ہو گئے، اور انہیں اس عمر میں جب دعوت اسلامی کے دینی ماحول میں آ کر قافلوں میں سفر کیا، اعتکاف کیا، کوئی وقت گزارا، تو پتا چلا کہ فرض غسل کیسے اترتا ہے۔ کین یو امیجن، 70 سال کی عمر میں جس آدمی کو پتا چلے کہ فرض غسل یوں ہوتا ہے، اب بتائیے وہ بےچارہ زندگی پر کتنا اس کو کیسا صدمہ لگا ہوگا کہ میں نے بھی 70 سال کیا گزارے اپنے نا، اچھا رکوع فرض ہے، رکوع میں یہ بھی ہے، اچھا نماز میں یہ بھی واجب ہے، میرے کو تو آتا ہی نہیں تھا۔ تو یہ سیکھتا ہے بندہ اس وقت جب ہم، جیسے ہم کوئی بھی چیز سیکھنے کے لیے انسٹیٹیوشن میں ایڈمیشن لیتے ہیں، دور دو چار والی بات ہے، سی اے کرنا ہے تو آپ کو میڈیکل انسٹیٹیوٹ میں نہیں جائیں گے کہ یار وہاں سی اے، آپ کو کرنا ہے سی اے، وہ داخلہ میڈیکل کالج میں لے رہے ہیں، اٹس رانگ۔ سی اے کرنے کے لیے آپ کو سی اے کا انسٹیٹیوٹ چاہیے، اگر آپ کو بزنس ایڈمنسٹریشن کرنا ہے تو آپ کو بزنس کا انسٹیٹیوٹ چاہیے، آپ کو جو بھی کرنا ہے آپ کو انسٹیٹیوشن لیں گے آپ۔ اسی طرح کا دین سیکھنا ہے تو دین کا انسٹیٹیوشن لیں گے آپ، اور میں ایک انسٹیٹیوشن کا ایڈریس بتا رہا ہوں جس کو ہم دعوت اسلامی دیتے ہیں، جامعۃ المدینہ ہے ماشاء اللہ، وہاں مبلغین ہوتے ہیں۔ تو اللہ اگر توفیق دینا، میں آپ کو مشورہ دوں گا ہمارے حسین بھائی کے یہاں اجتماع میں، کہ اللہ توفیق، حسین بھائی کے گھر سے بھی کوئی ایک آدھ مل جائے، اختر بھائی کے گھر سے کوئی ایک آدھ مل جائے، وہ تو ملنا چاہیے نا، آپ کے گھر سے کوئی آ جائے، آپ آ جائے، آپ کا بیٹا آ جائے، کوئی آ جائے، اعتکاف کر لے، نمبر ایک یہ ہو گیا۔ اگر اللہ نہ کرے، اللہ نہ کرے، اب اعتکاف نہیں کر پاتے، تو میں آپ کو ایک مشورہ دیتا ہوں، تا کراتے جو ہے نا 21, 23, 25, 27 اور 29، میں آپ کو مشورہ دے رہا ہوں، تا کراتے ہیں مہربانی کر کے مسجد سے باہر نہ آئیں، یہ آپ کر سکتے ہیں، جو میں کہہ رہا ہوں یہ آپ کر سکتے ہیں۔ کیا آپ تراوی پڑھیں، تراوی پڑھنے کے بعد آپ مسجد میں رہیں اور پوری رات مسجد میں رہیں، ہزار مہینوں سے بہتر ہے، شب قدر ہزار مہینوں سے بہتر ہے، اور جبریل امین فرشتوں کے ساتھ نازل ہوتے ہیں۔ مجھے پتہ نہیں رمضان میں موقع ملے نہ ملے آپ سے بات کرنے کا، لیکن ابھی سے میں عرض کر دیتا ہوں، مہربانی کر کے تا کراتے ہیں، سب گھر گھر پورا سال بیٹھتے ہیں، دوستوں میں پورا سال بیٹھتے ہیں، یار پورا مہینہ کھایا پیا، یار یہ پانچ راتیں ہو جائیں گی آپ کی، پانچ راتیں آج سے آپ نیت کر لیں کہ اللہ کرے گا تو میں اعتکاف کروں گا، نمبر ون۔ اگر اعتکاف نہیں کرتا تو آج پکی نیت کر لیں، آج ہی سے آپ کو نیت کا ثواب ملے گا، نیت المومن خیر من عملہ، مسلمان کی نیت اس کے عمل سے بہتر ہے، تو آپ کو انشاءاللہ تعالی نیت کا ثواب ملے گا کہ اگر میں اعتکاف نہیں کر پاتا تو میں انشاءاللہ آخری پانچ راتیں مغرب سے لے کر فجر کی نماز تک میں مسجد میں رہوں گا، اور میں اپنے رب کی بارگاہ میں حاضری دوں گا، یا اللہ اپنی رحمت سے مجھے لیلۃ القدر عطا کر دے، یقین مانے زندگی اتنی مدینہ مدینہ ہو جائے گی، اور ہم اکیلے نہیں ہوں گے جو یہ کریں گے، جس ٹائم اگر اللہ کی رحمت سے آپ یہ کرنے میں کامیاب ہو گئے نا، تو آپ ان کروڑوں کروڑوں لوگوں میں شامل ہوں گے جو کر رہے ہیں، کروڑوں کروڑوں لوگوں میں، جن کو اللہ نے توفیق دی ہے، جو مسجد میں بیٹھے ہوئے ہیں اللہ کی عبادت کر رہے ہیں۔ آپ نے حدیث سنی کہ تلاوت کرتا دے کر رش کیا جا رہا تھا، اللہ تو نے اس کی جو قرآن دیا مجھے بھی قرآن دے، مشورہ دے رہا ہوں آپ کو، ہمدردی کر رہا ہوں، قرآن سیکھنے پر دھیان دے دیں، اچھا قرآن پڑھوں گا، عمدہ قرآن پڑھوں گا، اللہ کا کلام یوں پڑھوں گا کہ بس جیسا اللہ پاک نے کلام نازل کیا ہے میں اس طرح اللہ کا کلام پڑھنا چاہتا ہوں۔ دیکھیں یہ سیکھنے سے آئے گا، یہ بغیر سیکھے نہیں آتا، علم سیکھنے سے ملتا ہے۔ ہر چیز ہم نے سیکھی ہوئی ہے، کپڑے بھی پہننا سیکھے تھے، ماں نے کپڑے پہننے سکھائے تھے ہم کو، باپ نے، والد صاحب نے کاروبار کرنا سکھایا ہے ہم کو، ہر چیز سیکھنے سے آتی ہے، قرآن سیکھنے سے آتا ہے۔ اور ہماری بڑی تعداد وہ ہے جس نے قرآن صحیح قاری سے سیکھا نہیں۔ اگر ہم نے اس طرح قرآن درست قاری سے نہیں سیکھا، اور آپ کو پتا ہے کہ آپ نے سکھایا کہ نہیں سیکھا، کسی کو بتانے کی ضرورت نہیں ہے، تو میں درخواست کروں گا آپ سب سے اس سے پہلے کہ موت آئے قرآن درست سیکھ لے۔ اور یہ واقعی بہت بڑی نعمت ہے جس کو اللہ پاک نے قرآن دیا، قرآن کی تلاوت دی، وہ درست اپنے رب کی بارگاہ میں قرآن کی تلاوت کرتا ہے، کہ قرآن اپنے تلاوت کرنے والے کی قیامت کے دن شفاعت کرے گا۔ یقین مانے جس نے قرآن سے اپنا تعلق جوڑ کے رکھا ہے، اللہ پاک کی رحمت سے قرآن اسے قبر میں بھی کام آئے گا، قرآن اسے حشر میں بھی کام آئے گا، اور قرآن اسے جنت دلائے گا۔ اب پورے قرآن کی بات کر رہا ہوں، میں آپ کو صرف سورہ ملک بتاتا ہوں، سورہ ملک جس سے 29 پارا شروع ہوتا ہے، 29واں پارا، تبارک الذی بیدہ الملک، جہاں سے شروع ہوتا ہے، سورت شروع ہوتی ہے۔ صرف یہ سورت ہے جس کی 30 آیات ہیں، روزانہ رات کو جو شخص یہ سورت مبارکہ پڑھے، یہ سورت اسے عذاب قبر سے بچائے گی، میرے آقا نے فرمایا ہے، اور اللہ پاک سے جھگڑ کر اس کو جنت دلائے گی یہ سورت مبارک ہے۔ جو اس کو پڑھے گا یہ سورت اس کو چھوڑے گی نہیں، تنا نہیں چھوڑے گی۔ ایک قرآن کی سورت کا یہ عالم ہے، آپ سوچو پورے قرآن کا فیضان کیسا ہوگا، جو ہمیں بدقسمتی میں پڑھنا نہیں آتا۔ اب بولو آتا ہے، ٹھیک ہے، کسی قاری صاحب کے ساتھ بیٹھ کے سناؤ، زبان نہ لڑکھڑا جائے تو آپ مجھے بولنا، پھر وہ بتائیں گے کہ آپ کو، ہم کو بسم اللہ پڑھنے بھی آتے، یہ تو سارے سب کو بولتا ہے میرے کو قرآن پڑھنے آتا ہے، کبھی بیٹھے کسی امام صاحب قاری صاحب کے سامنے قرآن سنائے، پھر پتا چلے گا۔ میں بھی دو چار پاس انگلش کے بول لوں گا، لیکن جس کو انگلش آتی ہے اس کے سامنے بیٹھوں گا تو پتا چلے گا کہ میں کتنے پانی میں ہوں۔ تو کسی کے ساتھ بیٹھ کر ہم نے نماز نہیں سنائی، بہت ویری سوری ٹو سے، رمضان آ رہا ہے نا، تیاری کرنی ہے۔ فرض کا ثواب 70 فرضوں کے برابر ہے رمضان میں، فرض کا ثواب 70 فرضوں کے برابر، نفل کا ثواب فرضوں کے برابر، نفل کا ثواب فرض کے برابر، اور فرض کا ثواب 70 فرضوں کے برابر ہے۔ اب سوچیے اس کی پریپریشن کیسی ہونی چاہیے۔ شعبان یہ رمضان کی تیاری کا مہینہ، یہ یاد کر لیں آپ، میں نہیں کہتا، ہمارے علماء بزرگوں نے فرمایا، رمضان یہ شعبان یا رمضان کی تیاری، ہم تو شعبان آیا بھی چلا گیا، چلا گیا، اس میں تو ہم نے کچھ، اس میں کوئی خاص ہم نے کوئی اہتمام کیا ہی نہیں ہے، حالانکہ شعبان نے اللہ کی بارگاہ میں عرض کی، یا اللہ تو نے مجھے رمضان اور رجب کے درمیان میں رکھا، رجب یہ ماہ حرام ہے، جو چار مہینے حرام، جو حرمت والے مہینے ہیں قرآن میں جس کا ذکر ہے، اور رمضان کوئی یہی برکت والا مہینہ، ہمیں سب پتا ہے۔ شعبان اپنے رب کے حضور عرض کرتا، یا اللہ تو نے مجھے رجب اور رمضان کے درمیان میں رکھا، ان دونوں کو فضیلت دی، مجھے کیا فضیلت ہے؟ اللہ فرماتا ہے میں نے تجھ میں تلاوت قرآن کی فضیلت رکھی، کہ تجھ میں قرآن کی تلاوت کی جائے گی۔ ہم نے کتنا قرآن پڑھ لیا شعبان میں، میری درخواست ہے آپ سب سے، قرآن پڑھیں، قرآن کو سمجھیں، یہ ہمارے رب کا کلام ہے، اور اس کو سمجھنے کے لیے پڑھنے، میں نے خود آج اہتمام کیا ہے، پیچھے مکتبۃ المدینہ کا اسٹال ہے، بستہ جس کو ہم کہتے ہیں، وہاں الحمدللہ قرآن کریم اور تفاسیر معرفت القرآن، بہت ساری چیزیں میں نے کہا تھا یار لے آئیے گا انشاءاللہ، اسلام بھائی اللہ نے توفیق بھی تو دے، میرا بزنس نہیں ہے، یہ دھندو کھولی نہیں ہے، میرا کاروبار نہیں ہے، دعوت اسلامی کا اپنا اسٹال ہے مکتبۃ المدینہ، نفع نقصان دعوت اسلامی کا ہے، کسی کا ذاتی نفع نقصان نہیں ہوتا، لیکن مجھے تھا کہ کچھ قرآن پہ بات ہوگی، اور ستا اسلام بھائی کو یار چلو یار میں بھی کچھ قرآن لے جاتا ہوں، معرفت القرآن لے جاتا ہوں، کلر وائز ہے، میں سمجھوں کہ قرآن کو کس طرح سمجھنا ہے، ایسا قرآن کریم سمجھنے کا آپ کو فائدہ ہوگا، ایسا فائدہ ہوگا، ایسا مزہ آئے گا، قرآن کریم کی صورتوں کو کی نسبتیں سمجھ میں آئیں گی، قرآن کریم کے مضامین سمجھ میں آئیں گے۔ اللہ پاک نے قرآن کریم میں مومن کا ذکر کیا، جنت کا ذکر کیا، اس کے بعد کفر کا ذکر کیا، کافروں کا ذکر کیا، پھر جہنم کا ذکر کیا، آپ پڑھیں تو صحیح اس کو، اس طرح قرآن کریم کو اس کے اسلوب کے ساتھ پڑھیں، مزے کو مزہ نہ آئے تو مجھے کہیے گا، دل نہیں کرے گا قرآن بند کرنے کا، کہ قرآن کے مضامین کبھی بھی ختم نہیں ہوں گے، کتابوں میں لکھا ہوا ہے، قرآن پڑھنے والوں کو کبھی قرآن سے اکتاہٹ نہیں ہوگی, کتابوں میں لکھا ہوا ہے, ہماری سمجھ میں نہیں آتا, ہم اچھا سمجھ ہی نہیں آتا. لیکن میں وہ قرآن کی بہت خوبصورت بات بتاتا ہوں, میں بہت پرانی بات کر رہا ہوں, شورا نہیں بنی تھی دعوت اسلامی کی. میں تراویح پڑھ رہا تھا مسجد میں, امام صاحب کے پیچھے امام صاحب تراویح سنا رہے تھے. میرے ساتھ ایک شخص کھڑا تھا, وہ بھی کوئی سا مطلب زیادہ ہو چکے تھے نا مولانا, اس طرح کی ترکیب نہیں تھی, مگر وہ پھوٹ پھوٹ کر رو رہا تھا تراویح کے اندر. اس بات میں کوئی دو رائے نہیں تھی کہ اس کو قرآن شاید سمجھ میں نہیں آ رہا تھا, قرآن تو عربی میں, ہمیں نہیں سمجھ آتا. آپ کو خود تجربہ ہوگا, آپ میں سے کئی ایسے ہوں گے جنہوں نے قرآن سنا ہوگا اور آپ کو رونا آیا ہوگا. اب میں یہاں اردو میں بیان کر رہا ہوں, میں بیان کروں بنگالی میں, میں بیان کروں فرینچ میں, کوئی ادھر جا رہا ہوگا, کوئی ادھر جا رہا ہوگا, سمجھ ہی کسی کو نہیں آ رہا ہوگا. رونا تو دور کی بات ہے, اس بات پر رونا آ رہا ہوگا کہ اس کو اردو بولنے کی کیا, اس کو یہ اردو میں کیوں نہیں بولتا تاکہ ہم کو سمجھ میں آئے. کوئی زبان میں بولوں گا آپ کو سمجھ میں نہیں آئے گی, آپ کی دلچسپی نہیں ہوگی, رونا تو بڑی دور کی بات ہے. قرآن عربی میں, قرآن عربی میں جب امام صاحب قاری صاحب قرآن پڑھتے ہیں ہماری سمجھ میں نہیں آ رہا, مگر آپ کو ایسے ہزاروں لاکھوں مسلمان ملیں گے جب قرآن کی تلاوت ہوتی ہے یہ پھٹ پھٹ کر رو رہے ہوتے ہیں. آپ کو ملیں گے ایسے, آپ بھی ان میں شامل ہو سکتے ہو, آپ کو بھی قرآن کی تلاوت سندر سندر رونا آیا ہوگا. میں آپ سے پوچھتا ہوں سمجھ میں نہیں آیا تو رونا کیوں آیا؟ جب سمجھ ہی نہیں آئی تو رونا کیوں آیا؟ رونا سمجھنے سے نہیں آیا, رونا قرآن کی تلاوت کے فیضان سے آیا. کہ جب قرآن کی تلاوت ہوتی ہے تو فرشتے نازل ہوتے ہیں, رحمت کے فرشتے اترتے ہیں, قلبوں کو دھوتے ہیں, انسان کو رونا, بندے کو رونا آ جاتا. یہ قرآن کا احساس ہے, اور یہی قرآن ہے جو ہم نہیں کھولتے. آٹھ آٹھ دس دس بارہ بارہ دن مہینہ مہینہ گزر جاتا ہے, لوگ قرآن نہیں کھولتے. تو آنے والا مہینہ ماہ نزول قرآن ہے, ماہ رمضان. آج آپ نیت کر لیں میرے پیارے اسلامی بھائیوں, ایک تو میں آپ کو دعوت دوں گا کہ یہاں سے کتابیں وغیرہ لے کر جائیے, قرآن کریم لے کر جائیے, انشاءاللہ آپ کو فائدہ ہوگا. ڈیجیٹل قرآن لے کر جائیے, پین قرآن لے کر جائیے, اپنے بچوں کو. ہم لوگ کہتے ہیں بچوں کو کیا دے, ڈیجیٹل قرآن دے, بچے کا دو چار مہینے تو نکل ہی جائیں گے ڈیجیٹل قرآن کے اندر اندر, وہ پین قرآن کے ساتھ ہی وہ دو ڈھائی مہینے نکال دے گا. اب یہ آپ چیک کر لیجیے گا, نہ ہو تو مجھے کہیے گا, اور اس کو قرآن کے ساتھ رغبت بھی ہو جائے گی. تو ایک نیت جو میں نے آپ کو پانچ راتوں کی کروائی, ایک نیت ہو سکے تو ضرور کر لیجیے کہ میں رمضان میں قرآن سیکھوں گا اور کم از کم ایک قرآن ختم کروں گا. آپ بولو گے یہ سیکھوں گا کہاں سے؟ وہ آن لائن سیکھ لیں, دعوت اسلامی والوں سے رابطہ کر لیں, میرے کو قاری صاحب دے دو, مجھے خالی رمضان میں آدھا گھنٹہ پڑھا کر چلا جائے, انشاءاللہ تعالی ہم آپ کو دیں گے. دعوت اسلامی کا کام ہے یہ, ہم کو دیں گے تو ایسا نہیں کہ ہم خصوصی پیکج نکال لیں, ہمارا تو کام ہے حافظ بنانا, عالم بنانا. ہزاروں لاکھوں حافظ قرآن کریم کا حفظ کرنے والے, ناظرہ کرنے والے فارغ ہیں, ہزاروں دعوت اسلامی کے اسلامی بھائی تراویح پڑھاتے ہیں, امامت کرتے ہیں. تو الحمدللہ اللہ پاک نے چاہا تو ہم آپ کو ارینجمنٹ کر دیں گے, اگر فزیکل نہیں ہوگا تو ہم کو ڈیجیٹل ارینجمنٹ کر دیں گے. آدھا گھنٹہ روزانہ قرآن سیکھنے کا اور آدھا گھنٹہ روزانہ قرآن پڑھنے کا ہے, کوئی نیت بنتی ہے آپ کی؟ صرف قرآن کی بات کر رہا ہوں, آدھا گھنٹہ روزانہ رمضان شریف ابھی سے کریں تو صد کرو مرحبا, ورنہ کم از کم ماہ رمضان میں ابھی سے ارینجمنٹ کر کے رکھیں. جیسے ابھی آپ نے کھجلے پھینی کسٹرڈ کیچپ فلاں تو فلاں جو ابھی کچن فی الحال بھر رہا ہوگا ہمارا, ٹھیک ہے, رمضان میں بیسن کا آٹا پکوڑے تو مان جو بھی آپ کا نام لو, چلو میں کیا آپ کے منہ میں پانی آ جائے گا, ٹھیک ہے, یہ جو بولا ابھی سارا کچن بھر رہے ہوں گے. تیاری کس کی ہو رہی ہے؟ شہری افطاری کی ہو رہی ہے تیاری یار. تو رمضان صرف شہری افطاری کا تو نام نہیں ہے نا, رمضان تو تقوی اور پرہیزگاری دینے کا نام. یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم, ٹھیک ہے, اے ایمان والو تم پر روزے رمضان کے روزے فرض کیے گئے جیسا کہ تم سے پہلے والوں پر فرض کیے گئے. وجہ کیوں؟ لعلکم تتقون, وجہ قرآن بیان کرتا ہے تاکہ تمہیں تقویٰ نصیب ہو. تو رمضان ہمیں روزے تقویٰ دینے کے لیے آتے, پرہیزگار بنانے کے لیے آتے. تیاری ہمیں کسی کرنی ہے کہ رمضان گزر جائے تو میں متقی بن چکا ہوں, رمضان گزر جائے تو میں نیک بن چکا ہوں. میں آپ کو بتاؤں رمضان تہجد گزار بنانے آیا ہے. آپ بتائیے ہمیں اٹھنے کی عادت ہی نہیں ہے, ہم اٹھتے ہی نہیں ہیں. اللہ توفیق دے فجر میں اٹھ جائیں تو بہت ہے, اللہ توفیق دے فجر میں اٹھے تو بولتے تھے فجر کا الارم رکھتا کون ہے؟ یا تو آفس کا الارم ہے یا بچے کے اسکول کا الارم ہے. فجر کا الارم تو خوش نصیب لوگ رکھتے ہیں. اب فجر میں اٹھنا مشکل ہے, اللہ کی توفیق سے رمضان ہمیں سحری میں اٹھاتا ہے, رائٹ؟ صرف 15 سے 20 منٹ پہلے آپ نے اٹھنا ہے, تہجد پڑھ لیں گے. اللہ نے چاہ تو تہجد پڑھیں گے نا تو مدینہ مدینہ ہو جائے گا. میں آپ کو بتاؤں تہجد کا ثواب, اللہ کرے کہ ہم تہجد پڑھنے والے بن جائیں. رب کریم کی رحمت شامل آ رہے. تہجد کے لیے کتابوں میں لکھا ہے, حدیث پاک میں پیارے آقا صلی اللہ علیہ وسلم فرمایا, فرض نماز کے بعد سب سے افضل نماز رات میں پڑھی جانے والی نماز ہے. مسلم شریف کی حدیث سنائی آپ کو. ایک اور حدیث میں حضور اکرم صلی اللہ علیہ وسلم فرمایا, رمضان کے بعد سب سے افضل روزے اللہ کے مہینے محرم کے ہیں, فرض نماز کے بعد سب سے افضل نماز تہجد کی نماز ہے. تو تہجد کی نماز پڑھنے کے لیے میں کہتا ہوں, اگر عادی بننا چاہتے ہیں, عادی بننا چاہتے ہیں تہجد کی نماز کا, اس کے لیے ہمیں ضد کرنی پڑے گی. تھوڑا سا آپ کو ضدی بننا پڑے گا. جیسے لوگ بعض چیزوں میں ضدی بنتے ہیں نا, نہیں میں یہ جو ڈائٹنگ کی طرف چلے جاتے ہیں, نہیں یہ نہیں کھاؤں گا, آپ کو لاکھ کھلا بولا نہیں کھاؤں گا. یہ ضد ہی ان کو ڈائٹ کرواتی ہے. اگر ضد نہ کرے تو یہ ڈائٹ وائٹ نہیں کر سکتے. آپ کو ضد تہجد پڑھا دے گی. میں آپ کو بتا رہا ہوں طریقہ, میں آپ کو بتا دیتا ہوں. آپ ضد پکڑ لیں کہ میں نے رات کو اتنے بجے سونا ضرور ہے کیونکہ مجھے اٹھنا ہے, مجھے تہجد پڑھنی ہے. آپ کو اللہ پاک نے دے تو آپ کو تہجد کی عادت ہو جائے گی. راتوں کو ادھر ادھر وقت گزارنے سے اچھا بندہ سو جائے, اٹھ جائے. تھوڑے دنوں تک شاید آپ کو روٹین میں مسئلہ ہوگا, لیکن انشاءاللہ روٹین بن جائے گی. اور اگر آپ تہجد پڑھنے میں کامیاب ہو گئے رات کو سونے کے بعد, تو فجر کے بعد آپ کو اشراق چاش کی نماز بھی مل جائے گی. یہ ماہ رمضان کا پیکج میں آپ کے ساتھ ڈسکس کر رہا ہوں, قرآن کریم سیکھنے کا, قرآن کریم پڑھنے کا, تہجد پڑھنے کا, اور ماشاءاللہ فجر کے بعد اشراق چاش کی نماز پڑھنے کا. اللہ نے چاہا تو یہ وہ چیزیں ہیں جو ماہ رمضان میں اگر ہم نے کی تو یہ ماہ رمضان کی عبادات اگر بعد میں ہمیں توفیق مل گئی تو یہ انشاءاللہ ماہ رمضان کے بعد بھی چلیں گی, اور ہماری لائن جو ہماری ڈائریکشن ہے نا وہ صحیح ہو جائے گی. رسول اکرم صلی اللہ تعالی علیہ وسلم کے تعلق سے میں نے حدیث پاک میں پڑھا کہ ام المومنین سیدتن عائشہ صدیقہ رضی اللہ تعالی عنہ فرماتی ہیں کہ جب رمضان کا مہینہ آتا, ذرا غور سے سنیے گا, رمضان کا مہینہ آتا تو میرے آقا صلی اللہ علیہ وسلم کمر کس لیا کرتے تھے. کمر کسنا ایک محاورہ ہے, یعنی کہ آپ خود کو عبادت کے لیے تیار کر لیتے تھے, خود کو عبادت کی طرف لے آتے تھے. اور پورا مہینہ میرے آقا اپنے بستر منور پر تشریف نہ لاتے تھے. جب میں نے حدیث پڑھی میں غور کرتا رہا کہ نبی پاک صلی اللہ علیہ وسلم یہ کس طرح کیسی عبادت کے لیے کمر باندھ لیا آپ نے, یہ خود آپ کی اس کے علاوہ عبادت میں سے بے مثال دی. یعنی ہم تو عبادت کیا کرتے ہیں, اللہ کے پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم ہماری جان قربان ہمارے آقا پر, آقا کی رات کے قیام پر اللہ پاک فرماتا ہے حبیب اپنے قیام کو کم کر دو. آپ غور کر رہے ہیں, یعنی اللہ پاک پیارے حبیب کی عبادت پر فرماتا ہے جو رات کو میرے آقا قیام فرماتے ہیں, یہ یا رسول کیا اے حبیب اپنے قیام کو کم کر دو. یعنی آپ اتنا طویل قیام فرماتے تھے کہ آپ کے پاؤں میں ورم آ جاتا تھا, آپ کے پاؤں سوج جاتے تھے. خود حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ ایک دفعہ کہتی ہیں, یا رسول اللہ, اللہ نے آپ کے صدقے آپ کے گروڑ پچھلوں کے گناہ بخش دیے, آپ اتنی عبادت فرماتے ہیں. تو کہتے ہیں اے عائشہ, کیا میں اپنے رب کا شکر گزار بندہ نہ بنوں, اتنی عبادت کی ہے میرے مصطفیٰ کریم نے. سوچئے کہ اللہ پاک فرمائے حبیب اپنی رات کے قیام کو مکم کریں, کم کریں, قرآن کریم میں ہے. اور ایسی کیفیت ہے کہ اتنی عبادت ہے میرے آقا کی, اتنی عبادت ہے میرے آقا کی. اور اس میں رمضان آئے تو میرے آقا کے بارے میں بیان کیا گیا کہ آقا کمر کس لیتے تھے, یعنی تیار ہو جاتے تھے. اب سوچے کہ ماہ رمضان میں عبادت کا عالم کیا ہو, کتنی عبادت کرتے ہوں گے میرے آقا, تلاوت میرے آقا کتنی کرتے ہوں گے. اور ماہ رمضان میں تلاوت کا یہ عالم تھا کہ جبریل امین حاضر ہوتے تھے, سدرۃ المنتہا سے جبریل امین حاضر ہوتے تھے, اور میرے آقا جبریل امین کے ساتھ رمضان میں قرآن کا دور فرما دیتے تھے. سخاوت میرے آقا کی کتنی ہے, واہ کیا جود و کرم ہے شہ بتہا تیرا, نہیں سنتا ہی نہیں مانگنے والا تیرا. آقا کی سخاوت اتنی تھی, ایک مرتبہ نبی پاک صلی اللہ علیہ وسلم کے آگے مال تھا, آپ نے سب مال تقسیم کر دیا, سارا مال تقسیم. آقا اپنے پاس کچھ نہیں رکھتے تھے,
بانٹ دیتے تھے, سب بانٹ دیتے تھے, سارا مال بانٹ دیا. ایک شخص حاضر ہوتا ہے, سخاوت سنیے میرے آقا کی, ایک شخص حاضر ہوتا ہے, آقا مجھے نہیں ملا, آقا مجھے نہیں ملا. نبی پاک نے فرمایا تو نے تاخیر کر دی, میں نے تو سب بانٹ دیا. مگر سن, نہیں سنتا ہی نہیں مانگنے والا تیرا, یہ ہو ہی نہیں سکتا کہ کوئی سرکار کے دربار میں جائے اور خالی واپس آ جائے, یہ ہو ہی نہیں سکتا. یہ اس وقت بھی نہیں ہوتا تھا, یہ آج بھی نہیں ہوتا. یہ دربار محمد ہے, یہاں ملتا ہے بے مانگے. یہ دربار محمد ہے, یہاں ملتا ہے بے مانگے. ارے ناداں, یہاں دامن کو پھیلایا نہیں کرتے. یہ دربار محمد ہے, یہاں اپنوں کا کیا کہنا, یہاں سے ہاتھ خالی غیر بھی جایا نہیں کرتے. تو آقا کی دربار کی آج بھی یہ شان ہے. اللہ پاک حاضری کی توفیق دے, جو سرکار کی بارگاہ میں حاضر ہو, مرادیں مل رہی ہیں. شاد شاہ ان کا سوالی ہے, لبوں پر التجا ہے, ہاتھ میں روزے کی جالی ہے. نکالا کب کسی کو بزم فیض عام سے تو نے, نکالی ہے تو آنے والوں کی حسرت نکالی ہے. ہم سرکار کی بارگاہ میں اپنی حسرتیں, اپنے ارمان, اپنی تمنائیں, اپنی آرزوئیں دے کر حاضر ہوتے ہیں, اور آقا ہماری آرزوئیں تمنائیں پوری کرتے ہیں. اب اور تو کریں مدینے پاک کی کبھی حاضری ہو کہ ایک دربار ہے, شہنشاہ کا دربار ہے, اور چاروں طرف منگتوں کی بھیڑ ہے, مانگنے والوں کی بھیڑ ہے, مہمان گویا کے بنائے گئے ہیں, اور سب کی مہمان نوازی کیسی ہو رہی ہوتی ہے. مدینے پاک کی تو بات ہی کچھ ہو رہا ہے. اب سوچیں, یہ عالم آج بھی سخاوت کا, عطاؤں کا یہی عالم ہے, اور کل بھی یہی عالم تھا. تو وہ جب بارگاہ رسالت میں حاضر ہو کر عرض کرتے, یا رسول اللہ مجھے نہیں ملا, آقا نے فرمایا تو نے آنے میں دیر کر دی, میں نے تو بانٹ دیا. اب میرے آقا کیا فرماتے ہیں؟ آقا فرماتے ہیں بازار جا, جو تجھے چاہیے لے لے, قیمت ہم ادا کر دیں گے. ایسی سخاوت کون لایا ہے؟ ایسی سخاوت کون کرتا؟ میرے آقا کرتا صلی اللہ علیہ وسلم. یہ سرکار کی سخاوت کا عالم تھا. برابر حاتم تائی کا نام آپ نے سنا ہوگا. ہمارے ویسے کوئی سخاوت ہوتی ہے تو کہتے یار بڑا حاتم تائی ہے. ہمارے حاتم تائی بطور سخاوت مشہور ہے. حاتم تائی یہ مسلمان نہیں تھا, مگر اس کی بیٹی اور اس کے بیٹے حضرت عدی بن حاتم, یہ دونوں کلمہ پڑھ کے مسلمان ہوئے. حاتم تائی کے بارے میں مشہور تھا کہ یہ اس کے جیسے کہ مثال کے طور پر 100 دروازے اور حاتم تائی دربار ہے. جو جس دروازے سے آتا حاتم تائی اس کو دے دیتا. اگر ایک شخص 100 دروازوں سے بھی آتا نا, تو حاتم تائی اس کو یہ نہیں کہتا تھا کہ تو 100 دروازوں سے آیا, جو بھی آتا اس کو حاتم تائی دے دیتا. تو کسی نے کہا دیکھو یہ حاتم تائی کی سخاوت ہے, تمہارے آقا کی کیسی سخاوت ہے؟ تو عرض کرتا ہے کہ حاتم تائی تھا, کسی کو 100 دفعہ آنے کی ضرورت پڑی. میرے مصطفیٰ کی بارگاہ میں جو ایک بار آتا تھا نا, دوبارہ آنے کی حاجت نہیں پڑتی تھی. بن مانگے دیا اور اتنا دیا, دامن میں ہمارے سمایا نہیں. یہ آقا کی سخاوت ہے, یہ سخاوت ہے میرے آقا صلی اللہ علیہ وسلم, جو میں نے کہا. اور رمضان میں روایتوں میں آتا ہے کہ آقا کی سخاوت کا ایسے عالم تھا کہ تیز ہوا چلتی ہو جیسے پتے گرتے ہیں نا, میرے آقا کی سخاوت کا عالم یہ تھا. اب آپ سوچئے, عبادت میں نے آپ کو بیان کی, اس عبادت میں اضافہ, وہ کیا عبادت ہوگی رمضان کی؟ تلاوت. تلاوت جبریل امین کے ساتھ دور, وہ رمضان میں کیا تلاوت ہوگی پیارے آقا کی؟ سخاوت کہ جس کے بارے میں کیا میں بیان کروں, لیکن رمضان میں سخاوت بڑھ جاتی تھی, میرے آقا کی سخاوت کا عالم کیا ہوگا؟ یہ میں نے تینوں باتیں نبی پاک صلی اللہ علیہ وسلم کے ایک حدیث سے بیان کی ہیں آپ کو. تو ہمیں یہ تینوں چیزوں کو سمجھ رہے ہیں, ہمارے اپنی عبادت مسجد, رمضان مسجد, اور آتے لوگ مسجد میں, ایسا ہی نہیں آتے رمضان میں مسجد میں لوگ آتے ہیں, لیکن ہمارا ذہن ہمارا بننا چاہیے رمضان مسجد, رمضان تلاوت, رمضان تراوی, رمضان عبادت, رمضان سخاوت, رمضان میں آپ تقویٰ حاصل کر رہا ہے. یہ ہمیں رمضان, یہ 30 دن ہے, 30 ڈیز ہیں آلموسٹ, ہمیں 30 ڈیز کی بڑی زبردست تربیت کا ایک سلسلہ ہے, مگر سیریس ہونا پڑے گا. اس کے لیے کچھ آپ کو دوستیاں, ملاقاتیں, تعلقات مہربانی کر کے ریڈیوس کر دیں. مدینے پاک میں بھی ہم دیکھتے ہیں لوگ نہیں ریڈیوس کرتے, مدینے پاک میں بھی لوگ اسی طرح آپس میں مل رہے ہوتے ہیں. میں یہی کہتا ہوں یار, مدینے میں ملنے آئے ہو کہ آقا سے پاس آئے ہو؟ جس کے پاس آئے ہو اس کے پاس رہو نا, ایک دوسرے کے پاس کیا کرنے جاتے ہو؟ اور سنا بیو کرا حال ہے, ہلو کھائے چو سینڈوچ, अरे भैया यहां रहो ना मस्जिद नबी शरीफ में, सरकार की बारगाह में आयो, नहीं वक्त निकाल दिया आका की बारगाह, आदत नहीं है। मैं आपको बताता हूं हमारे अंदर कोई स्विच नहीं है, बटन नहीं है, ऑन इबादत ऑफ इबादत, ऑन इबादत ऑफ इबादत, ऐसा कोई बटन है ही कोई नहीं, रूटीन से हम चलते हैं। रमजान आएगा, पहली दूसरी तीसरी रात को आप देखो फजर की नमाज में रश, तीसरी चौथी रात से रश होना कम होना शुरू हो जाता है, आदत नहीं है हमारी। वो एक जोश है जो आया जैसे दूध उबलता है, थोड़ी देर उबला रहता है फिर नीचे चला जाता है, पहली दूसरी तीसरी रात को इबादत का जोश उबलता है फिर नीचे आना शुरू हो जाता है, माहौल नहीं होता, सोच में पुख्तगी नहीं होती। सोच में पुख्तगी हो, माहौल हो और जहन हो और संजीदगी हो कि मैंने इस आने वाले रमजान को अपनी तब्दीली का महीना बनाना है, बस ये आयत कह ले लकुम तत्तकून ताकि तुम्हें तकवा नसीब हो। रमजान जिंदगी के कई आ गए, हम नहीं जानते हमें रमजान मिलेगा नहीं मिलेगा, हम नहीं जानते। अगर हम सेहत तंदुरुस्ती आफियत ईमान की सलामती के साथ रमजान पा लें, ये रमजान मेरी दरखास्त है, अल्लाह मुझे मेरे लिए भी दुआ कर, अल्लाह मुझे भी तौफीक दे नेकी की, तकवे की, परहेजगारी की, इबादत की, रियाजत की, अल्लाह मुझे भी तौफीक अता करे। मैं भी पढ़ता हूँ, मेरा भी बड़ा दिल करता है कि ये भी कर लें, ये भी कर लें, ये भी कर लें, बस अल्लाह नसीब करे। तो अल्लाह आपको भी तौफीक दे, मुझे भी तौफीक दे। आने वाला ये माह रमजान 1446 सने हिजरी का, 2025 सने ईस्वी का रमजान मेरी जिंदगी की तब्दीली का साल बन जाए, मेरे हाल को बदल दे, मेरी कैफियत को बदल दे, मेरी सोच को बदल दे और मुझे आखिरत की तैयारी की तरफ ले जाए। ये रमजान मुझे आखिरत की तैयारी की तरफ ले जाए। ये रमजान से मेरे दिल से दुनिया की मोहब्बत, माल की मोहब्बत और कई ऐसी मोहब्बत जो मेरे दिल से दूर हो जाए और मैं अल्लाह पाक की इबादत के लिए फारिग हो जाऊं। हदीस कुदसी है, हदीस कुदसी किसे कहते हैं? हदीस कुदसी से कहते हैं कि अल्लाह फरमाता है, मगर ये मेरे आका फरमाते हैं कि अल्लाह ये फरमाता है। ये कुरान करीम की आयत नहीं होती, ये हदीसें, ये होती हदीस ही है, हदीस कुदसी कि सरकार सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह फरमाता है ए बंदे तू खुद को मेरी इबादत के लिए फारिग कर दे, तू खुद को मेरी इबादत के लिए फारिग कर दे, मैं तेरा हाथ गना से भर दूंगा और तेरी फकीरी दूर कर दूंगा। सही हदीस सुना रहा हूं मैं आपको, तेरा हाथ गना से भर दूंगा और तेरी फकीरी दूर कर दूंगा, और अगर तू खुद को मेरी इबादत के लिए फारिग नहीं करेगा, मैं तेरा हाथ काम काज से भर दूंगा और तेरी तंगदस्ती फकीरी को दूर ना करूंगा। यहां इबादत मैंने इसकी शराब रही एक्सप्लेनेशन आपके सामने रख देता हूं हदीस की, कोई मिसअंडरस्टैंडिंग ना हो। यहां इसे ये मुराद ये बंदा काम काज कारोबार सब कुछ रोजगार छोड़कर मस्जिद में बैठ गया, ये नहीं इसे मुराद है, हदीस की एक्सप्लेनेशन है। यानी जो भी काम करे इबादत के साथ करे, इबादत की नियत के साथ करे, हलाल तरीके से करे, जायज तरीके से करे, फराइज की पाबंदी करे, हराम से बचे, नाजायज कामों से बचे, गुनाह से बचे और अपने रब की इबादत करे, नमाज वक्त पे पढ़े, जो जो इनके पर फराइज है वाजिबात है जो एक मुसलमान को पता होना चाहिए, ऑब्लिगेटरी नॉलेज ऑफ इस्लाम को लर्न करना, दिस इज अवर बेसिक रिस्पॉन्सिबिलिटी। ये आपको पता हो ना, मुझे पता है ना कि मतलब इल्म का तलब करना हर मुसलमान को फर्ज, तलबुल इल्म फरीदतुन अला कुल्ली मुस्लिमीन, हदीस बिल्कुल वाज़ह है। तो अगर हम अपने आप को इबादत के लिए फारिग करते हैं हदीस में जैसा आया है, तो अल्लाह पाक नंबर एक गनी करता है, क्या करता है? गैन से गनी करता है। गनी की दो किस्में मैं आज आपके साथ शेयर करता हूँ। एक गनी तो वो है अल्लाह पाक माल इतना दे देता है कि ये बोलता है माल मिल गया, और एक गनी वो है कि अल्लाह पाक दिल से माल की मोहब्बत ही निकाल देता है, कि उसको पास माल मिले तो उसको दुख होता है ना, माल ना मिले तो खुश रहता है। अल्हम्दुलिल्लाह बिल आलमीन मैं कह सकता हूं, कोई दो राय नहीं है, मैंने ऐसा अपने पीरो मुर्शिद अमीर सुन्नत को ऐसा ही पाया, माल मिले तो खुशी नहीं होती। इसका इजहार तो खुद आपने कल मदनी मुजाकरे में फरमाया था, कल हफ्ता मदनी मुजाकरा मदनी खुद आपने फरमाया था कि मेरे को पैसा आता है मेरे को टेंशन हो जाती है। ये भी औलिया कराम की किस्में है और ये किताबें भरी हुई है इस किस्म से, तो ये भी गनी की किस्म है कि अल्लाह पाक माल से बेनियाज कर देता है, और ये इतनी बड़ी नियमत है। अल्लाह पाक मुझे ये नियमत अता करे, मैं तो दुआ करता हूँ अल्लाह मुझे ये नियमत दे दे, माल की मोहब्बत ही खत्म हो जाए जान ही छूट जाएगी। ये कि माने इतनी बड़ी नियमत है, वरना ये माल कहाँ का घुमाता है सब आपको अंदाजा है, और माल क्या क्या करवाता है ये भी आपको अंदाजा है, ये सब है।
تو اللہ توفیق دینا تو بس یہ عبادت کے لیے فارغ ہونا, تو اللہ کی بارگاہ سے نعمت کیا ملے گی؟ عبادت فارغ ہے, تیرا ہاتھ گنا سے بھر دوں گا, غنی کر دے گا اللہ پاک, اور تیری فقیری دور کر دوں گا. رزاق تو اللہ ہے, رزق تو اللہ کے دستے قدرت میں, جس کے چاہے کھول دے, جس کے لیے چاہے بند کر دے. ہم اپنے رب کے حضور چلے جائیں, اب ہم سارے گھر کے رزاق بن گئے جبکہ ہمیں سارے عبد الرزاق, گھر کا رزاق ہم تھوڑی ہیں, رازق تو اللہ ہے,
ہم سارے بنے عبد الرزاق, ہم سب کا رزق اللہ عطا کرتا ہے. اور ماہ رمضان یہ عبادت کے لیے وقف کر دے, ایک رمضان کا مہینہ, ریکویسٹ ہے میری آپ سے, اگر اب تک نہیں کیا گھر میں بھی بتائیں, گھر میں بتائیں, بچوں کو بتائیں, بیوی کو بتائیں, والدین کو بتائیں کہ پورا رمضان گھر میں, میری درخواست سے مدنی چینل چلائیں, گناہوں بھری کوئی پروگرام گھر میں نہ چلائیں. کیا ضرورت ہے ماہ رمضان میں بھی گناہ کرنے کا؟ اللہ گناہ سے ہمیں ہمیشہ کے لیے بچائے. ماشاءاللہ فیضان مدینہ کا میں نے اعتکاف کی اور دیگر اعتکاف کی میں نے آپ کو دعوت دی ہے, یہ کریں, تلاوت کے لیے میں نے آپ سے ریکویسٹ کر دی ہے, سیکھیں, نماز سیکھنی ہے تو انشاءاللہ آن لائن ایڈمیشن لے لیں, یا ہمیں کہہ دیں تو انشاءاللہ ہم انتظام کر دیں گے. اللہ پاک ہم سب کو عبادت کرنے اور عمل کرنے کی توفیق عطا فرمائے, نیک بنا دے اللہ پاک. نیک بننے کے سوا کوئی آپشن نہیں ہے, یہ یاد رکھیے گا, دیر از نو اینی آپشن ایکسیپٹ یہ کہ ہم لوگ نیک بن جائیں. ہے نا یار, کیا کروں, نیک بنوں کہ نہ بنوں, یہ آپشن نہیں ہے کہ گناہگار بن کے جینا ہے کہ نیکوکار بن کے جینا ہے. جسٹ اونلی ون وے, وہ یہ ہے ہمیں نیک بن کے جینا ہے صرف, اس کو کوئی دوسرا راستہ ہی نہیں. العاقبۃ للمتقین, عاقبۃ متقیوں کے لیے ہے نا. یا ایھا الذین آمنوا اتقوا اللہ ولتنظر نفس ما قدمت لغد, اے ایمان والو اللہ سے ڈرو, ہر جان دیکھے کہ اس نے کل کے لیے کیا بھیجا. کل سے مراد قبر بھی ہے, کل سے مراد قیامت بھی ہے. یہ ہم کو ہمارے رب نے بڑی واضح طور پر ارشاد فرما دیا. اللہ تعالیٰ اس رمضان سے ہمیں ملائے. دعا بڑی پیاری ہے, آمین کہہ دیں. اللہم, سب مل کر کر دیں, اللہم بلغنا رمضان بصحت وعافیت. کہ یا اللہ ہمیں رمضان سے ملا صحت اور عافیت کے ساتھ, ہم اس کے روزے رکھیں, ہم اس کی سحریاں کریں, افطار کریں, اور اپنے رب کی عبادت کریں, اور رب سے جنت حاصل کرنے میں کامیاب ہو جائیں. دعا کو سنیں کہ جو رمضان پائے اور اپنی بخشش نہ کرا اس کی ناک خاک آلود ہو. تو ہمیں رمضان پانا بھی ہے اور اپنی بخشش کروانی ہے. اللہ ہمیں اپنی رحمت سے بخش دے, آمین. بجاہ خاتم نبیین صلی اللہ تعالی علیہ وسلم.
میں مبلغ بنوں سنتوں کا, خوب چرچا